नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल भदौ महिनाको 3 गते बुधबार, श्रावण शुक्ल पक्ष सप्तमी तिथि, तदनुसार अगस्त 19 तारीक सन् 2026, नेपाल सम्बत 1146। पश्चिम सेती जलविद्युत परियोजना 4 दशकदेखि अध्ययनमै सीमित शीर्षकको समाचार कार्यक्रमको शुरूआतमा नागरिकबाट लिँदैछौं। सुदूरपश्चिमका बासिन्दाको सपना बनेको पश्चिम सेती परियोजना 44 वर्षदेखि अध्ययनमै सीमित छ। 4 दशक बढ़ी समयदेखि पश्चिम सेती परियोजना अध्ययनमै सीमित रहेको डडेलधुराबाट प्रतिनिधि सभा सदस्य डाक्टर तारा जोशीले बताउनुभयो। मैले पहिलो पटक प्रतिनिधि सभा बैठकमा बोल्दा पनि पश्चिम सेती परियोजनाको कुरा उठाएको छु। जोशीले भन्नुभयो, 4 दशकदेखि अहिलेसम्म यो अध्ययनमै सीमित छ। अझै पनि यो आयोजना बन्ने टुंगो लागेको छैन। भारतीय कम्पनीले पनि अहिले अध्ययन मात्र गरिरहेको बताएकाले अझै निर्माणको निश्चितता नरहेको उहाँको भनाई छ। शुरूमै बनेको भए आयोजनाको लागत कम हुने थियो, तर लम्बिँदै जाँदा लागत पनि बढ़दै गएको उहाँको भनाई छ। पछिल्लो पटक 2079 भदौ 5 गते पश्चिम सेती परियोजनाको सर्वेक्षणका लागि भारतीय कम्पनी एनएचपीसी लिमिटेड इण्डियालाई अनुमति पत्र दिइएको थियो। गौरवका सिंचाई योजना 5 वर्षभित्रै निर्माण उपशीर्षकमा नागरिक लेख्छ। सरकारले लगभग 4 दशक अघि नै शुरू भएका राष्ट्रिय गौरवका 5 आयोजना 2-5 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। तीमध्ये बबई सिंचाई र भेरी बबई सिंचाई आयोजनाको काम आगामी 2 वर्षभित्र सक्ने लक्ष्य लिइएको छ। यसै गरी सुनकोशी मरिन सिक्टा सिंचाई र रानी जमरा कुलरिया सिंचाई आयोजनाको काम आगामी 5 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। विविध कारणले यसअघि लामो समय अलपत्र परेका यी गौरवका आयोजनाको सुस्त निर्माण गतिलाई अहिले विशेष महत्वका रूपमा हेरिएको छ। सरकारले आगामी 2-5 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य नै लिएर यी 5 आयोजनाको निर्माण रफ्तारमा काम अघि बढ़ाएको बताइएको छ र राष्ट्रिय गौरवका 5 सिंचाई आयोजना आगामी 2-5 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। गौरवका सिंचाई योजना 5 वर्षभित्रै निर्माण उपशीर्षक दिँदै पश्चिम सेती जलविद्युत परियोजना 4 दशकदेखि अध्ययनमै सीमित शीर्षकमा नागरिकले मुख्य खबर बनाएको छ। वर्षा र पहिरोले 6 राष्ट्रिय राजमार्ग ठप्प, आर्थिक क्षतिका बारेमा तथ्याङ्क संकलन हुँदै कारोबारको अग्रपृष्ठको समाचार हो यो। देशभर भइरहेको अविरल वर्षा र त्यसपछिको पहिरोले देशका विभिन्न भागमा यातायात सेवा प्रभावित भएका छन्। सड़क विभागको नेभिगेट प्रणालीले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशका 18 मुख्य राष्ट्रिय राजमार्ग मध्ये 6 पूर्ण रूपमा अवरूद्ध छन्। निरन्तरको झरीका कारण पहिरो खस्ने क्रम नरोकिएकाले विभागले यात्रुहरूलाई यात्रामा निस्किनु अघि सड़कको अवस्था बुझ्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अवरूद्ध राजमार्ग मध्ये सुर्खेत दैलेख महाबुलेख गाल्जे खण्ड मंगलबार बिहान 8:30 बजे पहिरो खसेर बन्द भएको छ। यसलाई भदौ 4 गते बिहिबार भोलि बिहानसम्म खुलाउने लक्ष्य राखिएको छ। यस्तै काकड हवा रुद्रपुर सन्धिखर्क ढोरपाटन खण्ड साउन 32 र भेरी करिडोर साउन 30 नै पूर्ण रूपमा ठप्प छन्। असार अन्तिम र साउनको शुरूआतदेखि नै पहिरोको चपेटामा परेको अरनीको राजमार्गका विभिन्न खण्डहरू खुलाउन प्रयास भइरहे पनि यसलाई पूर्ण रूपमा सुचारू गर्न भदौ 9 लाग्ने अनुमान गरिएको छ। यता मेची राजमार्गको एक खण्डलाई गत साउन 25 खुलाउन खोजे पनि अझै बन्द अवस्थामै रहेको छ। मुख्य सड़कहरू अवरूद्ध भए पनि गल्छी, त्रिशुली, स्याफ्रुवेसी, रसुवागढ़ी, तानसेन, रिडी, कोरोला र शहीद मार्ग भने आंशिक रूपमा खुला छन्, जहाँ सवारी साधनहरू निकै सावधानीपूर्वक चलाउनु पर्ने अवस्था छ। अर्कोतर्फ पहिरोको जोखिमका बीच विभाग र डिभिजन कार्यालयहरूको सक्रियतामा पुष्पलाल मध्य पहाड़ी राजमार्ग, पृथ्वी राजमार्ग, डुम्रे बेसी शहर चामे, सिद्धार्थ राजमार्ग र कर्णाली राजमार्ग लगायतका 10 मुख्य सड़क खण्ड संचालनमा ल्याइएको छ। अविरल वर्षाका कारण राजमार्गका विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ। वर्षा र पहिरोले 6 राष्ट्रिय राजमार्ग ठप्प, कारोबारको अग्रपृष्ठको समाचार हो यो। अन्नपूर्ण आधार शिविरसम्मको पदमार्ग खुलाउँदै स्थानीय शीर्षकमा नागरिकले अर्थपृष्ठमा समाचार छापेको छ। मोदी खोलामा आएको बाढ़ीले गत बिहिबार मध्यरात कास्कीको अन्नपूर्ण गाउँपालिकाको माथिल्लो क्षेत्रको प्रवेशद्वारमा व्यापक क्षति गर्यो। बाढ़ीले अन्नपूर्ण गाउँपालिका 8 बीरे ठाँटीको बजार जोखिममा त पार्यो नै, गाउँपालिकाको 4 ओडा संघको यातायात सञ्जाल पूर्ण रूपमा विच्छेद गरेको थियो। अन्नपूर्ण आधार शिविर एबीसीको प्रवेशद्वार बीरे ठाँटीमै भएको व्यापक कटानले यातायात मात्र नभई पैदल यात्रामा समेत जोखिम थपिएको थियो। अन्नपूर्ण क्षेत्रको घान्द्रुक, घोरेपानी, छोमरोङ हुँदै अन्नपूर्ण आधार शिविर एबीसीसम्मको सड़क सम्पर्कलाई बीरे ठाँटीको पहिरोले विच्छेद गरिदिएको थियो। सड़क सञ्जाल विच्छेद भएपछि शुरूका 2 पूर्ण रूपमा हिडुल पनि रोकियो, तर अहिले विस्तारै पदयात्रामा पर्यटक जान थालेका छन् भने सवारी सञ्चालनका लागि बीरे ठाँटीमा काम थालिएको छ। खोलाको भेल कम भएको मौका पारेर हिजोदेखि डोजर परिचालन गरेर सड़क खुलाउने प्रयास थालिएको गाउँपालिकाले बताएको छ। अन्नपूर्ण आधार शिविरसम्मको पदमार्ग खुलाउँदै स्थानीय नागरिकको अर्थपृष्ठको समाचार हो यो। बाजुराका 100 बढ़ी गाउँ बाढ़ी पहिरोको उच्च जोखिममा शीर्षकमा कारोबारले भित्री पृष्ठमा खबर बनाएको छ। बाजुराका 9 स्थानीय तह बाढ़ी पहिरोको उच्च जोखिममा रहेका छन्। जिल्लाका 100 बढ़ी गाउँ उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय बाजुराको तथ्याङ्कमा उल्लेख छ। भिरालो भूभाग, कमजोर भू बनावट, नदी कटान तथा अव्यवस्थित सड़क निर्माण र जलवायु परिवर्तनको बढ़दो असरका कारण पूरै जिल्ला नै विपदको उच्च जोखिममा छ। जिल्ला विपद व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको विपद पूर्व तयारी तथा प्रतिकार्य गुरु योजना 2083 अनुसार जिल्लाका 9 स्थानीय तह उच्च जोखिममा रहेका छन्। 9 स्थानीय तहका करिब 150 गाउँ बस्ती बाढ़ी पहिरो जस्ता विपदजन्य घटनाको उच्च जोखिममा रहेको जिल्ला विपद प्रतिकार्य योजनामा उल्लेख गरिएको प्रमुख जिल्लाधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो। बाजुराका 100 बढ़ी गाउँ बाढ़ी पहिरोको उच्च जोखिममा, कारोबारको भित्री पृष्ठको समाचार हो यो। सड़क पहुँच बाहिर कर्णालीका 8 पालिका शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर छापेको छ। कर्णाली प्रदेश अन्तर्गत पर्ने डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिका 6 21 वर्षीय दोर्जे गुरूङलाई नागरिकता बनाउन सदरमुकाम आइपुग्न 3 लाग्यो। चौथो दिन नागरिकता बनाएर घर पुग्दा 1 भइसकेको थियो। डोल्पो बुद्धको जिल्ला सदरमुकाम दुनैसम्म यातायातका साधन चल्ने सड़क पहुँच छैन। त्यहाँका बासिन्दा जोखिमपूर्ण भूगोलको गोरेटो हुँदै प्रशासनिक लगायत काम लिन सदरमुकाम पुग्छन्। भौगोलिक विकटताका कारण साँघुरो गोरेटो बाटोमा ज्यान जोखिममा राखेर सदरमुकाम आउजाउ गर्नुपर्ने बाध्यता छ। दोर्जेले भन्नुभयो, घरबाट सदरमुकाम पुग्नै 3 पूरा लाग्छ। मोटर गुड्ने सड़क नहुँदा साँघुरो गोरेटोमा मानिस र खच्चडबाट खाद्यान्न लगायत ढुवानी गर्नुपर्छ। दोर्जेका लागि सदरमुकाम मात्रै टाढा होइन, गाउँदेखि पालिका केन्द्र धोसम्म पुग्न पनि एक दिन लाग्छ। डोल्पो बुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरूङका अनुसार पालिका केन्द्र धोदेखि सदरमुकाम दुनै पुग्न तीनदेखि पाँच दिनसम्म हिँड्नु पर्ने बाध्यता छ। टोल्पो बुद्धलाई सदरमुकाम दुनै र राष्ट्रिय सड़क सञ्जालसँग जोड़िन अझै केही वर्ष लाग्नेछ। सदरमुकाम दुनैदेखि लासी क्याप सम्म भेरी करिडोर अन्तर्गत ठेक्का लगाएर काम भइरहेको छ। कड़ा चट्टानी भूगोल भएकाले कामको प्रगति न्यून छ। कड़ा चट्टान फुटाउन ब्लास्ट गर्नुपर्ने हुन्छ। अहिलेसम्म नेपाली सेना बाहेकलाई ब्लास्ट गराउने अधिकार दिइएको छैन। सड़क पहुँच बाहिर कर्णालीका आठ पालिका नागरिकको अग्रपृष्ठको समाचार हो यो। मौसमी विपद बढ़्यो घटना घट्यो मानवीय क्षति शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। मनसून प्रवेश गरे यता गत वर्षको तुलनामा विपदका घटना बढ़े पनि मानवीय क्षति भने कम भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पूर्व सूचना प्रणालीको प्रभावकारी उपयोग बाढ़ी पहिरो जाने सम्भावित क्षेत्रमा राति राजमार्ग बन्द गर्ने निर्णय तथा प्रविधिको प्रयोगले मानवीय क्षति न्यूनीकरण गर्न सहयोग पुगेको हो। विपद प्राधिकरणका अनुसार नेपालमा मनसून प्रवेश गरे यता 59 दिनमा 1373 घटना भएका छन्, जसमा 67 जनाको मृत्यु भएको छ। गत वर्ष सोही अवधिमा 571 विपदका घटना दर्ता भएकोमा 43 जनाको मृत्यु भयो। प्राधिकरणका सहसचिव प्रदीप कोइरालाले विपद घटनाका आधारमा मृतकको संख्या करिब 7.5% रहेकोमा यस वर्ष करिब 5% रहेको बताउनुभयो। मनसून बाहिरिन अझै करिब 1 महिना 15 दिन बाँकी छ। मौसमी विपद बढ़्यो घटना घट्यो मानवीय क्षति गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। मन्त्री र सांसद बीच प्रश्नोत्तर, तीन देशमा राजदूतावास भवन बन्दै गोर्खापत्रको मुख्य समाचार हो यो। प्रतिनिधि सभामा एकैपटक चार विभागीय मन्त्रालयसँग सम्बन्धित विषयमा विभागीय मन्त्री र सांसद बीच प्रश्नोत्तर भएको छ। सभामा हिजो परराष्ट्र, ऊर्जा, कृषि तथा पर्यटन मन्त्रालयसँग सम्बन्धित विषयमा प्रश्नोत्तर भएको हो। चालू अधिवेशनमा दर्ता भएका नेपाली कांग्रेसका सांसद द्वय वासना थापा र निष्कल राईका प्रश्नमा सभामा प्रश्नोत्तर भएको हो। त्यसअघि दुई विभागीय मन्त्रीसँग सभामा प्रश्नोत्तर भएको थियो। सांसदहरूले प्रश्न दर्ता गराएपछि सभामुखले विभागीय मन्त्रीसँगको परामर्शमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने प्रतिनिधि सभा नियमावलीमा व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार विभागीय मन्त्रीहरूसँग प्रश्नोत्तर भएको हो। मन्त्री र सांसद बीच प्रश्नोत्तर, तीन देशमा राजदूतावास भवन बन्दै गोर्खापत्रको मुख्य समाचार हो। गोर्खापत्रले नै प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्षको भेट शीर्षकमा खबर छापेको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले हिजो शिष्टाचार भेट गर्नुभएको छ। रक्षा मन्त्री समेत रहनुभएका प्रधानमन्त्री शाहसँग सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सेनाध्यक्ष सेठले शिष्टाचार भेट गर्नुभएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्षको भेट गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। सम्भावनाको कर्णाली अभावमा नागरिक कान्तिपुरको मुख्य समाचार रहेको छ। जाजरकोटको नलगाड नगरपालिका चारका प्रेमबहादुर विकको घर 17 कार्तिक 2080 गएको भूकम्पमा भत्कियो। झण्डै 4 महिना त्रिपालमा बिताएको वहाँको परिवार 2.5 वर्षदेखि अस्थायी टहरामा छ। 8 जनाको परिवारमा अहिले वहाँ र पत्नी सुभद्रा मात्रै घरमा छन्। 2 छोरा गोविन्द र बलबहादुर बुहारी तथा नातिनी सँगै भारत गएका छन्। न घर छ न भरपर्दो रोजगारी, तीन रोपनी पाखा बारीमा लगाएको अन्नले तीन महिना पनि खान पुग्दैन। प्रेम बहादुरले भन्नुभयो, घर बन्ने आशामा बसेको अढ़ाई वर्ष बित्यो, अझै कहिले बन्ने हो टुंगो छैन। छोरा बुहारीले महिनामा 8-10 हजार रूपियाँ पठाइदिन्छन्, त्यसैले जसो तसो घर खर्च चलाउँछौ। वडाध्यक्ष बद्री पन्तका अनुसार अधिकांश युवा रोजगारीका लागि भारत गएपछि गाउँहरू महिला र ज्येष्ठ नागरिकका भरमा छन्। ओडाका झण्डै 900 घरधुरीका 1200 युवा मजदूरीका लागि भारतमा गएको उहाँले बताउनुभयो। उहाँका अनुसार सिंचाई सुविधा अभावमा ओडाभरि बर्खे बाली मात्र उत्पादन हुन्छ र त्यसले अधिकांश परिवारलाई खान पुग्दैन। सम्भावनाको कर्णाली अभावमा नागरिक कान्तिपुरको मुख्य खबर हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। 26 अर्ब ऋण काढेर बनाइएका पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विमानस्थलकै आमदानीबाट ऋण तिर्ने सम्झौता, उडानै नभएपछि केन्द्रीय कोषबाट तिर्दै प्राधिकरण। यो समाचार नयाँ पत्रिकाले मुख्य समाचारका रूपमा प्रकाशन गरेको छ। भैरवाको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि 26 अर्ब ऋण लिँदा नै सम्झौतामा उल्लेख थियो विमानस्थलहरूले नै कमाएर ऋण तिर्ने। तर उद्घाटन भएको 4 वर्ष भइसक्दा पनि नियमित उडान नभएपछि आमदानी गर्न नसकेका दुवै विमानस्थलको ऋणको किस्ता नागरिक उड्डयन प्राधिकरणले आफ्नो कोषबाटै तिरिरहेको छ, जबकि प्राधिकरणको कोष पनि विभिन्न विमानस्थलबाट हुने आमदानीले मात्रै होइन सरकारबाट पाउने बजेट र सरकारसँग ऋण लिएर चलेको छ। 2081-82 मात्रै सरकारसँग 1 अर्ब 60 करोड़ ऋण लिएको प्राधिकरणले सोही वर्ष सरकारसँग लिएको कुल ऋण 36 अर्ब 41 करोड़ 70 लाख रूपियाँ पुगेको छ। सरकारले बाह्य खाता अन्तर्राष्ट्रिय ऋण तथा अनुदानबाट 35 अर्ब 48 करोड़ 10 लाख र आन्तरिक खाताबाट 93 करोड़ 60 लाख ऋण लिएको हो। 26 अर्ब ऋण काढेर बनाइएका पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विमानस्थलकै आमदानीबाट ऋण तिर्ने सम्झौता, उडानै नभएपछि केन्द्रीय कोषबाट तिर्दै प्राधिकरण, नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। नेताका बोलीबाट न्यायालयको अवहेलना शीर्षकमा अन्नपूर्णको मुख्य समाचार छ। प्रधानमन्त्री बालेन्द्र शाह, कांग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष केपी शर्मा ओली विरूद्धका अवहेलना मुद्दा विचाराधीन छन्। पुष्पकमल दाहाल विरूद्धको मुद्दा 7.5 वर्षपछि टुंगिए पनि अवहेलनाको मुद्दा सहजै दर्ता हुने तर वर्षौंसम्म फैसला नहुने अवस्था देखिएको छ। नेताका बोलीबाट न्यायालयको अवहेलना अन्नपूर्णको मुख्य खबर हो यो। कप्तानगंज र गोलबजार घटना, अनावश्यक बल प्रयोग भएको निष्कर्ष, सीडीओ सम्मलाई कार्यवाही सिफारिश शीर्षक दिँदै नयाँ पत्रिकाले भित्री पृष्ठमा समाचार बनाएको छ। गत साउनमा सुनसरी र सिराहामा भएका घटनामा सुरक्षाकर्मीले आवेगमा आएर अनावश्यक बल प्रयोग गरेको निष्कर्ष छानबिन समितिले निकालेका छन्। सुनसरीको कप्तानगंज र सिराहाको गोलबजारमा भएका घटना छानबिन गर्न सरकारले छुट्टा छुट्टै समिति बनाएको थियो। दुवै समितिले गोली चलाउने फिल्डका प्रहरी अधिकारीदेखि जिल्ला सुरक्षा समितिका पदाधिकारी, प्रमुख जिल्लाधिकारीलाई समेत कार्यवाही सिफारिश गरेको छ। कप्तानगंज र गोलबजार घटना अनावश्यक बल प्रयोग भएको निष्कर्ष सीडीओसम्मलाई कार्यवाही सिफारिश नयाँ पत्रिकाको भित्री पृष्ठको खबर हो यो। नेपाली दूतावासका छैनन् भवन, वार्षिक 1,39,00,00,000 भाडामै खर्च शीर्षकमा नयाँ पत्रिकाले अग्र पृष्ठमा समाचार बनाएको छ। कतै उपचार केन्द्र छैन, कतै एन्टी भेनम शीर्षकमा अन्नपूर्णको भित्री पृष्ठमा समाचार छ। र सोमामा नेपालका फाइटरको भविष्य कोर्दै लेबनानी युसेफ वेबे शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा खबर छापेको छ। इण्डोनेसियाको बाली स्थित सोमा फाइट क्लबमा प्रशिक्षण पाउनु सहज छैन। त्यहाँका मुख्य एमएमए प्रशिक्षक युसेफ वेबे फाइटरहरूलाई कड़ा परख र सूक्ष्म मूल्याङ्कन गरेर मात्र आफ्नो सोमा परिवारको सदस्यका रूपमा स्वीकार छन्। नेपालका दुई उत्कृष्ट एमएमए फाइटर रविन्द्र ढाँट र युकी आङदामवेले आफ्ना हरेक भिडन्त अघि वा पछि सोमा र यसको भूमिकालाई पटक पटक सम्झिनुको मुख्य कारण पनि यही हो। युकी र रविन्द्र पहिलो पटक सोमा पुग्दा फाइट जिमको परम्परा अनुसार नै उनीहरूको स्वागत गरियो। पहिलो दिनमै पसिना छुटाइदिएर युकी बालीमा अर्कै जिममा थिए, पछि सोमा आएर म यो ठाउँमा पनि एकपटक प्रयास गर्न चाहन्छु भने, त्यति बेला सोमा भर्खरै खुलेको थियो। हालै पत्रकारसँगको कुराकानीमा बेबेले भने, मैले पनि मनमनै सोचे हामीलाई जाँच्न खोज्ने, आज यसलाई दरो पाठ सिकाउँछु। त्यसपछि मैले उसलाई राम्रैसँग स्वागत गरे। सोमामा नेपालका फाइटरको भविष्य कोर्दै लेबनानी युसेफ बेबे कान्तिपुरको अग्रपृष्ठको समाचार हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौं। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।